الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے آج کے اس سلسلے میں سورۃ الاعراف کی آیت نمبر 181 سے قرآن پاک کا درس سنیں گے. اللہ عز و جل ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم وَمِمَّنْ خَلَقْنَا أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ اور ہماری مخلوق میں سے ایک گروہ ایسا ہے جو حق کی ہدایت دیتا ہے اور اسی کے مطابق وہ عدل کرتے ہیں. اللہ تبارک و تعالی نے اس سے پہلے ان لوگوں کا بیان فرمایا تھا جو راہ حق سے ہٹے ہوئے تھے. اب یہاں پر فرمایا کہ میری مخلوق میں سے ایک گروہ ایسا بھی ہے جو حق بات کی ہدایت دیتا ہے اور اسی کے مطابق وہ عدل و انصاف کرتے ہیں. گویا اللہ تعالی کی مخلوق میں ہمیشہ ایک گروہ ایسا باقی رہتا ہے جو اللہ کے احکام پہ عمل کرنے والا ہوتا ہے, جو لوگوں کو بھلائی کی دعوت دینے والا ہوتا ہے. چنانچہ سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث مبارک ہے مسلم شریف میں, ارشاد فرمایا میری امت کا ایک گروہ تا قیامت دین حق پر قائم رہے گا, اس کو کسی کی عداوت و مخالفت ضرر نہ پہنچا سکے گی. یعنی سرکار علیہ الصلوۃ والسلام کی امت میں ایک گروہ ہمیشہ حق پر باقی رہے گا اور دنیا بھر کی مخالفت اور عداوت ان کا کوئی نقصان نہیں کر سکے گی. اس کے بعد اللہ تعالیٰ فرماتا ہے والذین کذبوا بآیاتنا سنستدرجہم من حیث لا یعلمون, اور جنہوں نے ہماری آیتوں کو جھٹلایا تو عن قریب ہم انہیں آہستہ آہستہ عذاب کی طرف لے جائیں گے جہاں سے انہیں خبر بھی نہ ہوگی. یعنی جو اللہ کی آیتوں کو جھٹلانے والے ہیں ان کو اللہ تعالیٰ کی طرف سے مہلت ملی ہوئی ہے اور اللہ تعالیٰ انہیں آہستہ آہستہ عذاب کی طرف لے جا رہا ہے اور ان کو پتہ بھی نہیں چلے گا ان کے اوپر اللہ کا عذاب آ چکا ہوگا. اس آیت مبارکہ کے تحت مفسرین کرام نے لکھا ہے کہ گناہوں کے باوجود اللہ تعالیٰ کی نعمتیں ملتے رہنا, گناہ بھی جاری ہیں اور اللہ کی نعمتیں ختم نہیں ہو رہی, وہ مسلسل ملتی جا رہی ہیں بلکہ ان میں اضافہ ہوتا جا رہا ہے, ایسے لوگ جن کے ساتھ یہ معاملہ ہو انہیں اللہ کے عذاب سے ڈرنا چاہیے کہ کہیں اللہ کی طرف سے یہ ان کو ڈھیل نہ دی جا رہی ہو. گناہوں کے باوجود, ظلم اور زیادتی کے باوجود اللہ کی طرف سے انہیں یہ مہلت نہ دی جا رہی ہو کہ جتنے گناہ کر سکتے ہو کر کے دیکھ لو, پھر دیکھنا انجام کیا ہوتا ہے. تو گناہوں کے باوجود نعمتوں کا ملتے رہنا اللہ کی طرف سے آزمائش بھی ہو سکتی ہے, اللہ کی طرف سے ڈھیل بھی ہو سکتی ہے. اس کے بعد اللہ تعالیٰ ارشاد فرماتا ہے وَأُمْلِي لَهُمْ إِنَّ كَيْدِي مَتِينَ, اور میں انہیں ڈھیل دوں گا, بے شک میری خفیہ تدبیر بہت مضبوط ہے. یعنی اللہ تعالیٰ گناہگاروں کو اور جو اللہ کی نافرمانیوں میں مشغول ہیں انہیں اللہ تعالیٰ ڈھیل دیتا ہے, لیکن اللہ کی جو خفیہ تدبیر ہے وہ اس کے ساتھ چل رہی ہوتی ہے. اس کے بعد اللہ تعالیٰ فرماتا ہے اولم یتفکروا ما بصاحبہم من جنہ ان ہوا الا نذیر مبین, کیا وہ غور و فکر نہیں کرتے کہ ان کے صاحب کے ساتھ جنون کا کوئی تعلق نہیں, وہ تو صاف ڈر سنانے والے ہیں. نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے بارے میں کفار جو بہت مختلف قسم کے الزام لگایا کرتے تھے اس میں ایک یہ بھی تھا کہ معاذ اللہ نبی پاک علیہ الصلوۃ والسلام کو مجنون کہا کرتے تھے کہ آپ کو جنون ہے, آپ کو معاذ اللہ پاگل پن ہے. اللہ تبارک و تعالی نے اس کا جواب عطا فرمایا, ارشاد فرمایا کہ کیا یہ لوگ جو اس طرح کے الزام لگانے والے ہیں وہ اس پر غور نہیں کرتے کہ ان کے صاحب یعنی جو ان کے پاس نبی تشریف لائے ہیں इन्हें जुनून नहीं है बल्कि ये तो खुल्लम खुल्ला डर सुनाने वाले हैं अल्लाह के अज़ाब का। नबी पाक अलैहि सलातो वस्सलाम को जुनून नहीं है, इस पर वो किस किस तरह गौर कर सकते हैं? उसकी एक बड़ी आसान सा जो तरीका है वो ये है कि नबी पाक अलैहि सलातो वस्सलाम के अकवाल, आपके अफ़ाल, आपका किरदार, आपका रवैया, आपकी साबिका ज़िंदगी, ये तमाम की तमाम उन काफिरों के सामने हैं। अब गौर करें कि मजनून आदमी के अकवाल कैसे होते हैं, उसकी बातें बेरब्त, बेमाना, फजूल। उसके अफ़ाल कैसे होते हैं, उसमें कोई रब्त नहीं होता, बेतुके से अफ़ाल होते हैं। उसका रवैया कैसा होता है, वो लड़ने मरने को और काट खाने को दौड़ता है। जबकि सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम के जो अकवाले मुबारका हैं वो फसाहत व बलागत का आला तरीन नमूना, जो आपके अफ़ाल हैं वो इंतहाई मोतदिल, जो आपका किरदार है वो दुनिया का बेहतरीन किरदार, जो आपका रवैया है वो इंतहाई हसीनो जमील, जो आपका लोगों से मिलना है वो इंतहाई बा अखलाक और मिलनसार। तो माद अल्लाह अगर जुनून होता तो ये तो फिर अकवाल व अफ़ाल और ज़िंदगी इस अंदाज की ना होती, जबकि सरकार अलैहि सलातु वस्सलाम तो हर एतबार से दूसरों पर फायक हैं, दूसरों से बेहतर हैं, दूसरों से अफजल हैं। तो ये इस बात की दलील है कि सरकारे दो आलम सल्लल्लाहु अलैहि वाली वसल्लम के साथ जुनून का किसी तरह का कोई ताल्लुक नहीं, बल्कि आप अल्लाह के रसूल हैं। इसके बाद अल्लाह ताला फरमाता है, अवलम यंज़ुरु फी मलकूति समावाति वल अर्दी वमा खलकल्लाहु मिन शै व अना असा अन यकूना कद इक्तरब अजलुहुम फबिअय्यि हदीसिन बादहु युमिनून। फरमाया, क्या उन्होंने आसमानों और ज़मीन की सल्तनत और जो जो चीज़ अल्लाह ने पैदा की है उसमें गौर नहीं किया, और इस बात में कि शायद उनकी मुद्दत नज़दीक आ गई हो, तो इस कुरान के बाद और कौन सी बात पर ईमान लाएंगे? यहाँ अल्लाह ताला ने कुफार को दावत फ़िक्र दी, इरशाद फरमाया कि आसमानों और ज़मीन में अल्लाह ताला की जो अजीम सल्तनत है और जो जो कुछ अल्लाह ताला ने पैदा किया है उनमें जो अल्लाह ताला की निशानियां हैं इनमें वो गौर करें तो यकीनी तौर पर वो अल्लाह ताला के वजूद और उसकी वाहदानियत तक पहुंच जाएंगे कि अल्लाह ताला मौजूद है और वो वाहिद है, वो अकेला माबूद है। तो फरमाया कि इसमें वो गौर क्यों नहीं करते, क्या इसमें उन्होंने गौर नहीं किया? अगर वो करें तो हक तक पहुंच सके। दूसरी बात फरमाई कि इस बात में गौर करें कि यह ना हो कि उनकी मुद्दत करीब आ चुकी हो। कौन सी मुद्दत? जो अल्लाह के उन पर अजाब आने की मुद्दत है या जो कयामत की मुद्दत है यह करीब आ चुकी हो और उन लोगों को इसका पता भी ना हो। फिर फरमाया कि कुरान के बाद वो और किस बात पर ईमान लाएंगे? इस कदर जलीलुल कद्र किताब, इस कदर मुदल्लल किताब, इस कदर जामे किताब, दुनिया और आखिरत के मसाइल को बयान करने वाली, फसाहत व बलागत के इंतहाई मरतबे पर पहुंची हुई किताब पर अगर ईमान नहीं लाएंगे तो फिर इसके बाद किस बात पे ईमान लाएंगे? यानी अगर कोई कुरान को नहीं मानता तो इसका मतलब यह है कि हक कबूल करने का मादा ही उसके अंदर मौजूद नहीं, हक कबूल करने की सलाहियत ही उसके अंदर मौजूद नहीं। इसके बाद अल्लाह ताला फरमाता है, मैं यू दलील्लाहु फला हादी अल्लाह व यदरहुम फी तुगयानिहिम यअमहून। जिसे अल्लाह गुमराह करे उसे कोई राह दिखाने वाला नहीं और अल्लाह उन्हें छोड़ देता है कि अपनी सरकशी में भटकते रहें। यानी जिसे अल्लाह ताला गुमराह करे उसे कोई राह दिखाने वाला नहीं और अल्लाह ताला लोगों को उनकी सरकशी में छोड़ देता है, जो बार बार हक सामने आने के बावजूद कबूल नहीं करते, बार बार समझाने के बावजूद तस्लीम नहीं करते, तो अल्लाह ताला उन्हें उनकी सरकशी में छोड़ देता है। इसके बाद फरमाया, यस अलूनक अनिस साअति अय्याना मुरसाहा कुल इन्नमा इल्मुहा इंद रब्बी ला युजल्लीहा लिवक्तिहा इल्ला हु थकुलत फिस समावाति वल अर्द ला तातीकुम इल्ला बगतः यस अलूनक कअन्नक हफीयुन अनहा قل انما علمها عند الله ولكن اكثر الناس لا يعلمون। आप से قیامت کے متعلق سوال کرتے ہیں کہ اس کے قائم ہونے کا وقت کب ہے، تم فرماؤ اس کا علم تو میرے رب کے پاس ہے، اسے وہی اس کے وقت پر ظاہر کرے گا۔ وہ قیامت آسمانوں اور زمین میں بھاری پڑ رہی ہے، تم پر وہ اچانک ہی آ جائے گی۔ آپ سے ایسا پوچھتے ہیں گویا آپ نے اس کی خوب تحقیق کر رکھی ہے۔ تم فرماؤ، اس کا علم تو اللہ ہی کے پاس ہے، لیکن اکثر لوگ جانتے نہیں۔ اس آیت کے اندر کفار کے اس سوال کا جواب دیا گیا کہ کفار نبی پاک علیہ الصلوۃ والسلام سے سوال کیا کرتے تھے کہ قیامت کب آئے گی، ہمیں پتا چلے کہ اس نے کس دن آنا ہے۔ اس آیت کے شان نزول میں فرمایا کہ یہودیوں نے یہ سوال کیا تھا، تو اس کے جواب کے اندر اللہ تعالیٰ نے یہ آیت مبارکہ نازل فرمائی کہ آپ سے تو قیامت کا سوال ایسے کرتے ہیں جیسے آپ نے اس کی بڑی تحقیق کی ہوئی ہے، حالانکہ قیامت کا معاملہ ہی یہ ہے کہ اس نے اچانک آنا ہے۔ لا تأتیکم الا بغتہ، قیامت نہیں آئے گی تم پر مگر اچانک۔ تو اب اگر انہیں ابھی سے بتا دیا جائے تو پھر وہ اچانک آنا تو ختم ہو چکا، جبکہ قیامت نے اچانک ہی آنا ہے۔ تو اس لیے عام لوگوں کو قیامت کے بارے میں اطلاع دینے کی اجازت نہیں، ان لوگوں کو قیامت کا وقت بتانے کی اجازت نہیں۔ جہاں تک سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کے اپنے علم مبارک کا تذکرہ ہے، تو وہ اللہ تبارک و تعالی نے آپ کو جو علم عطا فرمایا ہے اس میں جو بہت سارے دلائل اس کے بارے میں موجود ہیں، ان سے یہ سمجھ آتا ہے کہ نبی پاک علیہ الصلوۃ والسلام کو قیامت کا علم بھی عطا فرمایا گیا۔ اور جن آیات میں یہ فرمایا کہ اس کا علم اللہ ہی کے پاس ہے، تو اس کا مطلب یہ ہے کہ بغیر بتائے ذاتی طور پر قیامت کب آئے گی اس کا علم اللہ ہی کے پاس ہے، اور اللہ کے علاوہ جس کو علم ہے وہ اللہ تعالیٰ کے بتانے سے۔ تو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے قیامت کی اس قدر کثیر نشانیاں بیان فرمائیں، کس دن ہوگی، جمعے کے دن ہوگی، کس تاریخ کو ہوگی، 10 محرم کو ہوگی، قیامت سے پہلے کیسے کیسے واقعات ہوں گے، نبی پاک علیہ الصلوۃ والسلام نے وہ بھی بیان فرما دیے۔ تو ان تمام کی روشنی میں یہ سمجھ آتا ہے کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو جو قیامت کا یقینی وقت ہے اس کے بارے میں معلوم ہے، لیکن دوسروں کو بتانے کی اجازت نہیں، کہ یہ اللہ تعالیٰ کے اسرار میں سے ہے۔ اور یہ قیامت کے بارے میں ویسے جو ہے کہ قیامت نے اچانک آنا ہے، یہ اس میں سے ہے کہ یہ دوسروں کو اس کے بارے میں اطلاع نہ دی جائے۔ اس کے بعد اللہ تعالیٰ ارشاد فرماتا ہے، قُلْ لَا أَمْلِكُ لِنَفْسِي نَفْعًا وَلَا ضَرًّا إِلَّا مَا شَاءَ اللَّهُ وَلَوْ كُنْتُ أَعْلَمُ الْغَيْبَ لَاسْتَكْثَرْتُ مِنَ الْخَيْرِ وَمَا مَسَّنِيَ السُّوءُ إِنْ أَنَا إِلَّا نَذِيرٌ وَبَشِيرٌ لِقَوْمٍ يُؤْمِنُونَ۔ تم فرماؤ، میں اپنی جان کے نفع اور نقصان کا خود مالک نہیں، مگر جو اللہ چاہے، اور اگر میں غیب جان لیا کرتا تو میں بہت سی بھلائی جمع کر لیتا اور مجھے کوئی برائی نہ پہنچتی۔ میں تو ایمان والوں کو صرف ڈر اور خوشخبری سنانے والا ہوں۔ اس آیت مبارکہ میں متعدد امور کا بیان ہے۔ پہلی بات، نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ میں اپنی جان کے نفع اور نقصان کا مالک نہیں، مگر جو اللہ چاہے، یعنی اللہ تعالیٰ کے چاہنے سے اور اللہ تعالیٰ کے اختیار دینے سے۔ نبی پاک علیہ الصلوۃ والسلام نفع نقصان کے مالک ہیں، بذات خود اپنی طرف سے سرکار علیہ الصلوۃ والسلام نفع نقصان کے مالک نہیں، اللہ تعالیٰ کی طرف سے دینے سے آپ اختیار رکھتے ہیں۔ اس کی دلیلیں قرآن میں، حدیثوں میں ہر جگہ موجود ہے۔ قرآن پاک کے اندر اللہ تعالیٰ نے فرمایا، اِنَّا أَعْطَيْنَاكَ الْكَوْثَرَ، اے محبوب بے شک ہم نے آپ کو کوثر عطا فرما دی۔ کوثر سے مراد خیر کثیر، یا حوض کوثر، یا کثیر امت، یا جنت کی چابیاں، اور اس طرح کی جتنی تفسیریں ہیں وہ ساری کی ساری اس کے اندر آ جائیں گی۔ تو اللہ نے عطا کیا تو سرکار علیہ الصلوۃ والسلام کو مل گیا، اللہ تعالیٰ کی عطا سے ہے، اس کی عطا کے بغیر کچھ بھی نہیں۔ تو فرمایا کہ میں اپنی جان کے نفع نقصان کا بھی مالک نہیں، مگر جو اللہ چاہے۔ تو اللہ تعالیٰ نے جو چاہا، قرآن اور حدیث کی دوسری نصوص کے اندر اس کا ذکر موجود ہے۔ دوسری بات ارشاد فرمائی، اگر میں غیب جان لیتا تو بہت ساری خیر کو جمع کر لیتا اور مجھے کوئی برائی نہ پہنچتی۔ نبی پاک علیہ الصلوۃ والسلام کے غیب جاننے کا جہاں تک تعلق ہے، آپ کو غیب پر اطلاع ہے، غیب کی خبر ہے، اللہ کی عطا سے غیب کا علم ہے، یہ قرآن پاک کی آیات اور احادیث میں موجود ہے۔ قرآن پاک کے اندر بھی کثیر آیات ہیں کہ سرکار علیہ الصلوۃ والسلام غیب کی خبریں رکھتے ہیں، اور قرآن کے ذریعے اللہ تعالیٰ نے غیب کی خبریں نبی پاک علیہ السلام کو عطا فرمائی۔ احادیث جو ہے وہ سینکڑوں نہیں بلکہ ہزاروں کی تعداد میں ہیں، जिनमें माजी मुस्तकबिल के बारे में गैब की खबरें हैं, लोगों के बारे में, अशिया के बारे में, जमीन व आसमान के बारे में, कायनात के बारे में कसीर तादाद में गैब की खबरें दी गई। तो जब पूरा मजमूआ अहादीस और कसीर आया से ये बात सामने आती है कि सरकार सलाम गैब की खबर रखते हैं, आपको गैब का इल्म है अल्लाह की अता से, तो फिर इस आयत का मतलब क्या कि फरमाया अगर मैं गैब जानता तो बहुत सारी खैर जमा कर लेता। तो उसका जवाब ये है कि नबी पाक सलाम जहां पर अपने आप से गैब की नफी करते हैं कि मुझे गैब का इल्म नहीं, वहां पर नफी से मुराद ये होता है कि बजाते खुद मुझे गैब का इल्म नहीं, अल्लाह के अता करने से है, अल्लाह के बताने से है, अल्लाह ताला के इल्म देने से है। और जहां नफी है वहां ये मुराद है कि बजाते खुद अपने तौर पर मैं गैब का इल्म नहीं रखता। फिर दूसरी बात ये कि सिर्फ किसी शय की खबर रखना ये उसको हासिल करने के लिए तो काफी नहीं। हम में से हर एक को पता है कि बैंकों के अंदर लाखों करोड़ों रुपया मौजूद होता है, तो क्या मतलब कि अब हम उसको हासिल भी कर सकते हैं? नहीं, इल्म रखना और बात है और उस शय को हासिल करने पर कुदरत होना यह दूसरी बात है। नबी पाक अली सलात व सलाम के इस फरमान का मतलब यह है कि अगर मेरा इल्म जाती होता तो फिर मेरी कुदरत भी जाती होती, जब मेरी कुदरत जाती होती तो इल्मो कुदरत के जरिए मैं हर खैर को जमा कर लेता और मुझे कोई बुराई ना पहुंचती। लेकिन मामला यह है कि मेरा इल्म भी खुदा की अता से है, मेरी कुदरत भी खुदा की अता से है, और यह इल्मो कुदरत ताबे है इरादा इलाहिया के और हुक्मे इलाही के। तो लिहाजा जहां पर नफा हासिल करना है, जहां किसी शर से बचना है, वो वहां पर है जहां खुदा का इज्न होता है, जहां खुदा का हुक्म होता है, और जहां खुदा का हुक्म और इज्न नहीं है वहां पर जो अल्लाह ताला ने तकदीर के अंदर लिखा है उसी के मुताबिक वकू पजीर होते हैं मामला, उसी के मुताबिक जो है वह वाकियात जहूर पजीर होते हैं। तो लिहाजा इस तरह की आयात जो होती हैं ये इल्म गैब या कुदरत या इल्म या इख्तियार की नफी के लिए नहीं होती, बल्कि जाती और अताई का फर्क बयान करने के लिए। फिर सरकार अलैहिस्सलाम ने फरमा दिया कि मैं तो अल्लाह की तरफ से डर सुनाने वाला हूं और खुशखबरियां देने वाला हूं, अल्लाह के अजाब से डराने वाला और अल्लाह की रहमत की खुशखबरी देने वाला। इसके बाद अल्लाह तबारक व तआला इरशाद फरमाता है हुवल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदतिन वजअला मिन्हा ज़ौजहा लियस्कुना इलैहा فلما تغشاها حملت حملا خفيفا فمرت به فلما أثقلت دعوا الله ربهما لئن آتيتنا صالحا لنكونن من الشاكرين। वही है जिसने तुम्हें एक जान से पैदा किया और उसी में से उसकी बीवी बनाई ताकि उससे सुकून हासिल करे, फिर जब मर्द उस औरत पर छाया तो उसे एक हल्के से बोझ का हमल हो गया तो वो उसी को लेकर चलती रही, फिर जब हमल का वजन बढ़ गया तो दोनों अपने रब से दुआ करने लगे अगर तू हमें सही सालिम बच्चा अता फरमाए तो हम यकीनन शुक्रगुजार होंगे। इस आयत मुबारक में अल्लाह ताला ने हजरत आदम अलैहिस्सलाम का जो इब्तदाई तौर पे वाकया वो बयान फरमाया कि अल्लाह ताला ने आदम अलैहिस्सलाम को पैदा किया, आदम अलैहिस्सलाम से हजरत हव्वा को पैदा किया, फिर आगे उनसे औलाद का सिलसिला जारी हुआ। तो ये यहां तक तो जो है वो हजरत आदम अलैहिस्सलाम के हवाले से। अब उसके बाद अगली आयात के अंदर जो तस्किरा है वो मुशरिकों के हवाले से है कि मुशरिकों का जो तरीका एकार और तर्ज अमल है वो क्या है। वो ये कि इब्तिदान तो अल्लाह से दुआ मांगते हैं कि ए अल्लाह हमें सही सालिम जो है वो औलाद अता कर दे, आंखें सलामत, हाथ पांव सलामत, बदन सलामत हो, हमें ऐसी औलाद अता कर दे, और अगर तू हमें ऐसी औलाद अता करेगा तो हम तेरे शुक्रगुजार बंदे बनेंगे। लेकिन जब अल्लाह ताला ऐसी औलाद अता कर देता है तो क्या होता है, अगली आयत के अंदर उसका बयान फरमाया। फलम्मा आताहुमा सालिहन जअला लहू शुरका अफीमा आताहुमा फतअलल्लाहु अम्मा युशरिकून। फिर जब अल्लाह ने उन्हें सही सालिम बच्चा अता फरमा दिया तो उन्होंने अल्लाह की अता में शरीक ठहरा दिए, तो अल्लाह उनके शिर्क से बुलंदो बाला है। जब अल्लाह ताला ने औलाद अता कर दी तो अब अपने मुशरिकों को, अपने बुतों को भी उस अता में शरीक ठहरा दिया, ये तो फलां बुत की मेहरबानी है, ये तो फलां लात की, हुबुल की, जो बुत थे ये तो उनकी जो है वो मेहरबानी है, उनकी तरफ से नजर हो गई तो हमें ये औलाद अता हो गई। यानी औलाद खुदा ने अता की लेकिन उसे मंसूब कर दिया अपने बुतों की तरफ, अपने झूठे माबूदों की तरफ। تو اللہ تعالیٰ فرماتا ہے کہ اللہ ان کے شرکوں سے بلند و بالا ہے. اس کے بعد اللہ تعالیٰ بتوں کی مذمت بیان فرماتا ہے. ارشاد فرمایا اَيُشْرِكُونَ مَا لَا يَخْلُقُ شَيْئًا وَهُمْ يُخْلَقُونَ وَلَا يَسْتَطِيعُونَ لَهُمْ نَصْرًا وَلَا أَنفُسَهُمْ يَنصُرُونَ, کیا وہ اسے اللہ کا شریک بناتے ہیں جو کوئی چیز نہیں بنا سکتا اور خود انہیں بنایا جاتا ہے, اور نہ وہ ان کی کوئی مدد کرنے کی طاقت رکھتے ہیں اور نہ اپنی جانوں کی مدد کر سکتے ہیں. فرمایا کہ یہ مشرک جو ہیں یہ ایسی اشیاء کو اللہ کا شریک ٹھہراتے ہیں جو کچھ بنا نہیں سکتی. بت جو ہیں مٹی کے ہیں, سٹیل کے ہیں, سونے کے ہیں, چاندی, کسی بھی چیز کے بنے ہوئے, یہ بت کیا کوئی چیز بنا سکتے ہیں؟ کچھ بھی نہیں بنا سکتے, ایک مکھی تک نہیں بنا سکتے. تو فرمایا کہ مشرکین ایسے بتوں کی پوجا کرتے ہیں جو کچھ بنا نہیں سکتے, بلکہ خود ان کو بنایا گیا ہے. یہ مٹی سے بنے ہو تو کسی انسان نے بنایا, یہ پتھر سے بنے تو کسی انسان نے بنایا, یہ سونے سے بھی بنے تو کسی انسان نے بنایا. تو فرمایا یہ تو خود بنے ہوئے ہیں, نہ یہ کسی کی مدد کر سکتے ہیں نہ اپنی مدد کر سکتے ہیں. تو فرمایا کہ یہ لوگ ایسے بتوں کی پوجا کرتے ہیں. پھر انہی بتوں کی مزید آگے وضاحت فرمائی. فرمایا ان تدعوہم الی الہدی لا یتبعوکم سواء علیکم ادعوتموہم ام انتم صامتون, اور اگر تم انہیں رہنمائی کرنے کے لیے بلاؤ تو تمہارے پیچھے نہیں آئیں گے, تم پر برابر ہے کہ تم انہیں پکارو یا تم خاموش رہو. یعنی بتوں کو اگر رہنمائی کے لیے بلایا, کوئی راستہ بھول جائے اور بتوں کو کہے کہ مجھے راستہ بتا دو, تو بت اس کو راستہ نہیں بتا سکتے. تو فرمایا کہ تم انہیں پکارو نہ پکارو سب برابر ہے, بت کو بلا لیں تو بھی ویسا ہی رہے گا, نہ بلائیں تو بھی ویسا ہی رہے گا. تو فرمایا بلانا نہ بلانا دونوں برابر. اس کے بعد فرمایا ان الذین تدعون من دون اللہ عباد امثالکم فادعوہم فلیستجیبوا لکم ان کنتم صادقین, بے شک وہ جنہیں تم اللہ کے سوا پوجتے ہو وہ تمہاری طرح بندے ہیں, تو تم انہیں پکارو, پھر اگر تم سچے ہو تو انہیں چاہیے کہ تمہیں جواب دیں. یعنی فرمایا کہ جنہیں تم اللہ کے سوا پکارتے ہو, جن کی عبادت کرتے ہو, یعنی بت جن کی عبادت کی جاتی ہے, فرمایا یہ تمہاری طرح بندے ہیں. بندے اس اعتبار سے کہ تم انہیں مختلف جو ہے وہ جسمانی شکلوں کے اندر بناتے ہو اور ذی روح اشیاء کی شکلوں کے اندر بناتے ہو, تو یہ تمہارے جیسے ہی. کس بات میں؟ نہ تم خدا نہ یہ خدا, اور یہ تمہاری مدد بھی نہیں کر سکتے. مخلوق ہونے کے اندر یہ تمہارے جیسے ہیں. تو فرمایا کہ اگر یہ خدا ہوتے تو پھر تمہاری پکار کے اوپر تمہیں جواب دیتے, تمہاری بات کو سنتے, تمہاری مدد کے لیے آتے. تو پکار کے دیکھ لو, تمہاری پکار سنتے ہیں, تمہاری مدد کرتے ہیں. جب ایسا کچھ بھی نہیں ہے تو یہ اس بات کی دلیل ہے کہ یہ بے بس ہیں, لاچار ہیں, ان کی کوئی حیثیت نہیں. اب یہاں پر جو فرمایا کہ اللہ کے سوا جن کو تم پوجتے ہو وہ تمہاری طرح بندے ہیں, اب اس بات کی دلیل کہ اس سے مراد بت ہیں, اگلی آیت کے اندر بالکل واضح ہو جاتی ہے کہ اگلی آیت میں اللہ تعالیٰ فرماتا ہے الہم ارجل یمشون بہا ام لہم ایدی یبطشون بہا ام لہم اعین یبصرون بہا ام لہم آذان یسمعون بہا قل ادعوا شرکاءکم ثم کیدونی فلا تنظرون, کیا ان کے پاؤں ہیں جن سے یہ چلتے ہیں, یا ان کے ہاتھ ہیں جن سے یہ پکڑتے ہیں, یا ان کی آنکھیں ہیں جن سے یہ دیکھتے ہیں, یا ان کے کان ہیں جن سے یہ سنتے ہیں؟ تم فرما دو کہ اپنے شریکوں کو بلا لو, پھر میرے اوپر اپنا داؤ چلاؤ اور مجھے مہلت نہ دو. یعنی اب اس آیت میں کیا فرمایا؟ فرمایا کہ کیا ان بتوں کے ایسے پاؤں ہیں جن سے یہ چل سکیں, ایسے ہاتھ ہیں جن سے پکڑ سکیں, ایسی آنکھیں ہیں جن سے دیکھ سکیں, ایسے کان ہیں جن سے سن سکیں؟ یعنی ایسا کچھ بھی نہیں. بتوں کے ہاتھ ہیں, پاؤں ہیں, آنکھیں ہیں, یہ سارے آزاد و بنے ہوتے ہیں, لیکن یہ ایسے نہیں ہیں جو حرکت کر سکے. آنکھیں ہیں دیکھ نہیں سکتے, ہاتھ ہیں پکڑ نہیں سکتے, پاؤں ہیں چل نہیں سکتے, کان ہیں سن نہیں سکتے. تو اب یہ جو صفات ہیں یہ کس کی ہیں, بتوں کی یا انسانوں کی؟ تو اب وہ لوگ کہ جو معاذ اللہ ان آیات کو انبیاء و اولیاء پر منطبق کرتے ہیں, تو وہ کیا معاذ اللہ عقیدہ رکھتے ہیں؟ اللہ تعالیٰ کے نبیوں کی آنکھیں ہیں جن سے وہ دیکھتے ہیں, ان کے ہاتھ ہیں جن سے پکڑتے ہیں, ان کے پاؤں ہیں جن سے چلتے ہیں, ان کے کان ہیں جن سے سنتے ہیں؟ جبکہ آیت ان کے بارے میں بات کر رہی ہے کہ جن کے ہاتھ, پاؤں, آنکھ اور کان تو ہیں لیکن ان کے ذریعے وہ کوئی استعمال جو ہے کوئی فائدہ نہیں اٹھا سکتے, तो पता चला कि यहां जिनकी बात हो रही है वो बुतों ही के बारे में है कि जिनकी ये सिफात है। इसके बाद सरकारी दो आलम सल्लल्लाहु अलैहि वसल्लम को फरमाया कि आप इरशाद फरमाएं, इन्ना वलीही अल्लाहुल्लज़ी नज़्ज़ल अल-किताब वहुवा यतवल्लस सालिहीन, बेशक मेरा मददगार अल्लाह है जिसने किताब उतारी और वो सालिहीन की मदद करता है। वल्लज़ीन तदउऊन मिन दूनिही ला यस्ततीउन नसरकुम वला अनफुसहुम यंसुरून, और अल्लाह के सिवा जिनकी तुम इबादत करते हो वो तुम्हारी मदद करने की ताकत नहीं रखते और ना ही वो अपनी मदद कर सकते हैं। व इन तदउहुम इलल हुदा ला यस्मऊ व तराहुम यंजुरून इलैका व हुम ला युबसिरून, और अगर तुम उन्हें रहनुमाई करने के लिए बुलाओ तो वो ना सुनेंगे, और तुम उन्हें देखोगे तो यूं लगेगा कि वो तुम्हारी तरफ देख रहे हैं हालांकि उन्हें कुछ दिखाई नहीं देता। ये भी बुतों के औसाफ। फरमाया कि ना तुम्हारी मदद कर सकते हैं ना अपनी मदद कर सकते हैं, अगर तुम बुलाओ तो वो सुन नहीं सकते और तुम उन्हें देखोगे तो लगेगा यूं कि तुम्हें देख रहे हैं हालांकि तुम्हें देख नहीं सकते वो। क्यों? बुत सामने है, आंखें बनी हुई हैं, अब उसको देखेंगे तो लगेगा देख रहा है हालांकि वो देख नहीं सकता। तो ये आयात भी जो है ये बुतों के बारे में है, जो बुतों की पूजा करने वाले उनके बारे में। इसके बाद अल्लाह ताला इरशाद फरमाता है, खुदिल अफवा व अमुर बिल उर्फी व आरिद अनिल जाहिदीन, ए हबीब मुआफ करना इख्तियार करो और भलाई का हुक्म दो और जाहिलों से मुंह फेर लो। ये अखलाके हसना का बयान। सरकार रही सलात वसलाम को फरमाया गया कि मुआफ करना इख्तियार करें और भलाई का हुक्म दें और जाहिलों से मुंह फेर लें। तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने अफवो दरगुजर को और नेकी का हुक्म देने को, भलाई का हुक्म देने को अपनी पूरी जिंदगी का शेवा बना के रखा। ये आपके अखलाक हसाना में से था। इसके बाद अल्लाह ताला इरशाद फरमाता है, व इम्मा यंज़गन्नक मिनश्शैतान नज़्ग़ुन फस्तईज़ बिल्लाह इन्नहू समीउन अलीम, और ए सुनने वाले अगर शैतान की तरफ से कोई वसवसा तुझे उभारे तो फौरन अल्लाह की पनाह मांग, बेशक वही सुनने वाला जानने वाला है। इन्नल लज़ीन तक़ौ इज़ा मस्सहुम तौइफ़ुम मिनश्शैतान तज़क्करू फ़इज़ा हुम मुबसिरून, बेशक परहेजगारों को जब शैतान की तरफ से कोई ख्याल आता है तो वो खुदा को याद करते हैं फिर उसी वक्त उनकी आंखें खुल जाती हैं। यहां पर शैतान के शर से बचने का बड़ा प्यारा नुस्खा अल्लाह तबारक व तआला ने बयान फरमाया। इरशाद फरमाया कि शैतान का तुझे वसवसा पहुंचे तो अल्लाह की पनाह मांग। अल्लाह की पनाह मांगने से शैतान का वसवसा जो है वो दिल से दूर हो जाता है। दूसरी बात इरशाद फरमाई कि जो मुत्तकी लोग हैं, परहेजगार लोग हैं, फरमाया कि जब इन्हें शैतान की तरफ से कोई ख्याल आता है तो ये खुदा को याद करते हैं तो उसी वक्त उनकी आंखें खुल जाती हैं कि शैतान की पैरवी नहीं करनी और इसके कहने में नहीं आना। इसकी तफसीर में बड़ा प्यारा माना बयान किया गया कि जो लोग मुत्तकी और परहेजगार हैं जब शैतान की तरफ से उन्हें गुनाह करने या अल्लाह ताला की इताअत छोड़ने का कोई वसवसा आता है तो वो अल्लाह ताला की कुदरत और उसके इनाम में गौर करते हैं और अल्लाह के अजाब और उसके सवाब को याद करते हैं तो इसको याद करके गुनाहों से रुक जाते हैं, यानी खुदा के सवाब को और उसके अजाब को, उसके इनाम को और उसकी सजा को जब याद किया जाए तो शैतान का वार जो है वो नाकाम हो जाता है, वो उससे आदमी बच सकता है। इसके बाद अल्लाह ताला ने फरमाया, व इख्वानहुम यमुद्दूनहुम फिल गय्य थुम्मा ला युखसिरून, और वो जो शैतानों के भाई हैं शैतान उन्हें गुमराही में खींचते हैं फिर वो कमी नहीं करते। पहले मुत्तकियों का बयान किया कि उनको शैतान जब वसवसा डालता है तो खुदा को याद करते हैं और शैतान से हट जाते हैं, जबकि जो शैतान के भाई हैं, शैतान के भाई जो गुनाहों के अंदर शैतान के साथ दोस्ती करने वाले, फरमाया कि शैतान इन्हें गुमराही में खींचता है फिर ये कमी नहीं करते, यानी शैतान कोई उनको गुमराह करने के अंदर कमी नहीं करता। इसके बाद अल्लाह ताला ने इरशाद फरमाया, व इदा लम तातिहिम बि आयतिन कालू लौ लज तबईतहा قل انما اتبع ما يوحى الي من ربي هذا بصائر من ربكم وهدى ورحمه لقوم يؤمنون। اور اے حبیب جب تم کے پاس نشانی نہیں لاتے تو کہتے ہیں کہ تم نے خود ہی کیوں نہ بنا لی؟ تم فرماؤ میں تو اسی کی پیروی کرتا ہوں جو میری طرف میرے رب کی طرف سے وحی بھیجی جاتی ہے، یہ تمہارے رب کی طرف سے آنکھیں کھول دینے والے دلائل ہیں اور مسلمانوں کے لیے ہدایت اور رحمت ہیں۔ کفار مختلف مطالبے کرتے تھے، یہ نشانی دکھائیں یہ نشانی دکھائیں، نبی پاک علیہ الصلوۃ والسلام جواب نہ دیتے انہیں، تو وہ کہتے کہ آپ خود ہی کوئی نشانی کیوں نہیں بنا لیتے، اللہ تعالیٰ کی طرف سے انتظار کرتے ہیں، خود ہی بنا لیں۔ اللہ تعالیٰ نے سرکار علیہ الصلوۃ والسلام کو فرمایا کہ آپ ان سے فرمائے کہ میں تو وحی کا پیروکار ہوں، اللہ تعالیٰ میری طرف وحی کرتا ہے میں اس کے مطابق عمل کرتا ہوں، لہذا اللہ تعالیٰ کی مرضی کے بغیر اور اس کی طرف سے وحی کے بغیر میں اپنی طرف سے کوئی آیت اور کوئی نشانی پیش نہیں کر سکتا، اور جہاں تک یہ قرآن ہے یہ وحی ہے، فرمایا کہ یہ تمہارے رب کی طرف سے آنکھیں کھول دینے والے دلائل ہیں اور یہ ہدایت ہے رحمت ہے ایمان والوں کے لیے۔ اس کے بعد فرمایا وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَأَنصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ، اور جب قرآن پڑھا جائے تو اسے غور سے سنو اور خاموش رہو تاکہ تم پر رحم کیا جائے۔ قرآن پاک کے سننے کے آداب یہاں پر بیان فرمائے کہ جب قرآن پڑھا جائے تو اسے غور سے سنو اور خاموش رہو تاکہ تم پر رحم کیا جائے، اور اس یہی وہ آیت مبارکہ ہے کہ جس کی وجہ سے یہ حکم ہے کہ امام کے پیچھے جو ہے، امام جب قرات کرے تو اس کی قرات کو سننا چاہیے، اس کے پیچھے تلاوت نہیں کرنی چاہیے۔ تو جیسے نماز کے اندر امام آگے جو ہے وہ سورہ فاتحہ پڑھتا ہے، کسی سورت کی تلاوت کرتا ہے، تو اس کے پیچھے خاموشی سے کھڑے رہنا ضروری ہے، تلاوت کرنے کی اجازت نہیں۔ اس کے بعد اللہ تعالیٰ ارشاد فرماتا ہے وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ، اور اپنے رب کو اپنے دل میں یاد کرو گڑ گڑاتے ہوئے اور ڈرتے ہوئے اور بلندی سے کچھ کم آواز میں صبح و شام، اور غافلوں میں سے نہ ہونا۔ اس آیت میں خدا کو یاد کرنے کا حکم دیا اور اس کی مختلف صورتیں بیان فرمائیں۔ خدا کو یاد کرو کیسے؟ گڑ گڑاتے ہوئے۔ خدا کو یاد کرو کس طرح؟ ڈرتے ہوئے۔ خدا کو یاد کرو بلندی سے کچھ کم آواز میں، بہت زیادہ چیخ چلا کر ذکر نہیں کرنا چاہیے بلکہ درمیانی معتدل آواز کے اندر ہے۔ اور کب یاد کرنا چاہیے؟ فرمایا صبح و شام، مراد یہ کہ جس قدر کثرت کے ساتھ ہو سکے اللہ تعالیٰ کو یاد کرنا چاہیے، اور فرمایا کہ غافلوں میں سے نہ ہونا، یعنی آیت کے جو سیاق و سباق ہے اس سے پتہ چلتا ہے کہ جو خدا کو صبح و شام یاد کرنے والا ہے اور جو گڑ گڑا کر روتے ہوئے ڈرتے ہوئے اللہ کا ذکر کرتا ہے وہ غافلین میں سے نہیں ہے، اور جو ذکر سے دور ہے وہ غفلت میں پڑا ہوا۔ تو اللہ تعالیٰ کا ذکر جو ہے یہ مسلمان کی زندگی کا حصہ ہونا چاہیے، یہ مسلمان کی زندگی کا ایک بہت بڑا جو ہے وہ ایک بہت بڑا زندگی کا حصہ ہونا چاہیے کہ اس کی زبان اللہ کی یاد میں مشغول رہے، اس کا دل اللہ کی یاد کے اندر مشغول رہے۔ اس کے بعد اللہ تعالیٰ فرماتا ہے ان الذين عند ربك لا يستكبرون عن عبادته ويسبحونه وله يسجدون، بے شک وہ جو تیرے رب کے پاس ہیں وہ اس کی عبادت سے تکبر نہیں کرتے اور اس کی پاکی بیان کرتے ہیں اور اسی کو سجدہ کرتے ہیں۔ یہاں فرشتوں کے بارے میں فرمایا کہ فرشتے اللہ کی عبادت سے تکبر نہیں کرتے، اللہ کی تسبیح بیان کرتے ہیں، اس کی پاکی بیان کرتے ہیں اور اللہ ہی کو سجدہ کرتے ہیں۔ یہ جو آیت مبارکہ ہے یہ آیت سجدہ ہے، اس آیت مبارکہ کو جو سنے اس پر سجدہ کرنا واجب ہے، جو اسے پڑھے اس پر بھی سجدہ کرنا واجب ہے۔ تو اب جنہوں نے یہ آیت مبارکہ ابھی سنی ہے تو وہ سجدہ تلاوت جو ہے یہ قرآن پاک کا یہ والا ادا کریں۔ سجدہ تلاوت کی فضیلت بہت زیادہ ہے، یہ جو آیت سن کر سجدہ کیا جاتا ہے اس کی فضیلت سنیں۔ سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جب آدمی آیت سجدہ پڑھ کر سجدہ کرتا ہے تو شیطان ہٹ جاتا ہے اور رو کر کہتا ہے ہائے میری بربادی، ابن آدم کو سجدے کا حکم ہوا تو اس نے سجدہ کیا، اس کے لیے جنت ہے، اور مجھے سجدے کا حکم دیا گیا تو میں نے انکار کیا، میرے لیے دوزخ ہے۔ تو تو یہ آیت مبارکہ سن کر سجدہ کرنے والے کے لیے جنت کی بشارت ہے. سجدہ کرنے کا طریقہ کیا ہے؟ اس کا جو مسنون طریقہ ہے وہ یہ ہے کہ باوضو کھڑے ہو کر سجدہ تلاوت کی نیت سے اللہ اکبر کہتے ہوئے سجدے میں چلے جائیں. کھڑے کھڑے اللہ اکبر کہتے ہوئے سجدے میں چلے جائیں. تین مرتبہ وہ جو سجدے کی تسبیح ہے وہ ادا کی جائے, سبحان ربی العالی, اور پھر اللہ اکبر کہتے ہوئے دوبارہ کھڑے ہو جائیں. یعنی اللہ اکبر سے شروع کریں گے, اللہ اکبر پہ ختم کریں گے, کھڑے ہو کر سجدے میں جائیں گے اور سجدہ کر کے کھڑے ہو جائیں گے, اور سجدے کے اندر جو تسبیحات پڑھی جاتی ہیں وہ کی جائیں گی. تو یہاں پر یہ جو شروع میں اللہ اکبر کہنا, آخر میں اللہ اکبر کہنا, یہ سنت ہے. اور کھڑے ہو کر سجدے میں جانا اور سجدے کے بعد کھڑا ہونا, یہ دونوں قیام مستحب ہیں. یعنی اگر کوئی بیٹھے بیٹھے بھی سجدہ کر لے تو اس کا سجدہ ہو جائے گا. اللہ تبارک و تعالی ہمیں عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.